नेपालको कला संस्कृति तथा साहित्यको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हाम्रो पाहुना हुनु भएको छ रेडियो नाटक तथा रंगमञ्च अनि चलचित्रका कलाकार तथा निर्देशक मदन दास श्रेष्ठज्यू। 2005 असार 15 गते बिहार छे दोलखामा जन्मनु भएका कलाकार मदन दास श्रेष्ठ गोर्खा दक्षिण बाहु 2003 तथा वीरेन्द्र ऐश्वरी सेवा पदक 2001 सर्वनाम अनि रूपक पुरस्कार लगायत विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुभएको छ। लामो समयसम्म रेडियो नेपालमा नाटक निर्देशकका रूपमा कार्यरत मदन दास श्रेष्ठले 500 भन्दा बढी नाटकहरू निर्देशन गरिसक्नु भएको छ भने थुप्रै रंगमञ्च चलचित्र तथा टेलिसिरियलहरूमा अभिनय गरिसक्नु भएको छ। 25 बसन्त, तिलहरी, युगदेखि युगसम्म, बसन्ती उहाँद्वारा अभिनीत केही चलचित्रहरू हुन् भने जीवनयात्रा, पर्खाल, चक्रव्यूह जस्ता साना पर्दाका चलचित्रहरू हुन्। त आउनुहोस् कला क्षेत्रमा सम्पूर्ण जीवन समर्पण गर्नुभएका कलाकार तथा निर्देशक मदन दास श्रेष्ठ हाल अमेरिका भ्रमणमा हुनुभएको मौकामा हामीले आफ्ना केही खसखसहरू राख्ने जमर्को गरेका छौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। कलाकार तथा निर्देशक मदन दास श्रेष्ठज्यू, तपाईँलाई हाम्रा सम्पूर्ण श्रोता तथा पाठकका तर्फबाट खसखस .com हार्दिक स्वागत छ।
धन्यवाद बासुजी, यो खसखस .com बाट मलाई मेरो आफ्नो अन्तरङ्गका केही कुराहरू राख्ने अवसर दिनुभएकोमा यहाँलाई धेरै धन्यवाद छ।
हजुर, अमेरिकी भ्रमणमा हुनुहुन्छ, कारण के होला?
वास्तविक चाहिँ के हो भने यो पहिला एकचोटि पनि म यहाँ अमेरिका यो हाम्रो चलचित्रकै सिलसिलामा त्यो क्यारोभाइन चलचित्रको त्यो अस्करमा नोमिनेट भएको थियो उसमा अनि साथीहरू म आउने अवसर पाएका थियौँ यो 2000 अनि त्यसपछि नेपाल फर्कियो। त्यसै मेरो श्रीमती पनि कलाकारै छिन्, रेणु श्रेष्ठ, ऊ चाहिँ प्रज्ञा प्रतिष्ठानमा नृत्य शाखामा चाहिँ सहनिर्देशकको रूपमा छिन्। अनि उसको पनि ज्यादै अमेरिका जाने उसको पहिलेदेखि चाहना भएको थियो अनि यो पटक चाहिँ संजोग त्यस्तै मिल्यो र भिसा पनि पाइहाल्यौँ अनि यो एक हप्ताभित्रै अनि ल त जाउँ भनेर यहाँ साथीहरू पनि थिए अनि सान फ्रान्सिस्कोमा पनि साथीहरू थिए अनि त्यतातिर आइपुग्यौँ। आइपुगेपछि अनि फेरि साथीहरूले धेरैले ल यता पनि आउनुपर्छ भने अनि मेरो आफन्तहरू पनि धेरै छन् यता त्यही सिलसिलामा अनि फेरि न्युयोर्कतिर आइपुग्यौँ अनि न्युयोर्कबाट फेरि के अरे वासिङटन डिसी अनि भर्जिनिया यस्तै यस्तै अनि त्यहाँ लस एन्जल्स, लस वेग यता पनि घुम्दै अनि अहिले मेरो जाने ज्यादै मेरो परम मित्र हेम पाठकजी उहाँ पनि एउटा सामाजिक हुनुहुन्छ र समाजसेवामा ज्यादै उहाँ जाने दिल्ली बजार घटेकुलो 32 नम्बरमा जाने अग्रणी भूमिका निभाउनु भएको र हेम पाठकजी चाहिँ अहिले यो टेक्सासमा हुनुहुन्छ। उहाँसँग न्युयोर्कबाट मेरो सम्पर्क भयो, सम्पर्क गर्दै ल तपाईँ यता आउनै पर्छ भन्न थाल्नुभयो र अहिलेसम्म टेक्सासको छ अस्टिन भन्ने सहर सिटीमा हेम पाठकजीको घरमा चाहिँ अब 3-4 दिनको पाहुना भएर म बसिरहेको छु। हजुर,
ल तपाईँलाई अमेरिकाको बसाई सुखद रहोस् र फेरि पनि स्वागत छ भन्दै हामी औपचारिक कुरातिर लागौँ।
हस् धन्यवाद।
11 वर्षको उमेरदेखि रङ्गमञ्चमा लाग्नुभयो, के कारणले लाग्नुभयो, के सम्झना छ?
अब यो चाहिँ कस्तो भने बासुजी, अब दोलखा जिल्ला, जनकपुर अञ्चल दोलखा जिल्ला, त्यतिखेर त पूर्व 1 नम्बर 2 नम्बर 3 नम्बर भन्ने चलन थियो र पूर्व 2 नम्बर दोलखा जिल्ला चाहिँ एउटा त्यसको पौराणिक चाहिँ नामहरू चाहिँ अभयपुर, दोलखालाई अभयपुर भन्ने चाहिँ चलन रहेछ र त्यो अभयपुरमा अवस्थित अब भीमेश्वर, प्रख्यात भीमेश्वर मन्दिर छ, भीमसेन स्थान र त्यसैको गौरी शङ्करको काखमा अवस्थित दोलखा बजार, त्यो दोलखा बजारमा चाहिँ अधिकांश चाहिँ नै नेवारहरूको बाहुल्यता रहेको र नेवारको बस्ती, ठुलो घना बस्ती अनि त्यहाँ चाहिँ नेवारहरू भएको ठाउँमा चाहिँ अब विभिन्न चाडपर्व दसैँ अब त्यहाँ त त्यो बेलामा अहिलेको जस्तो त कुनै चलचित्र टेलिभिजनहरू त थिएन, रेडियो पनि सम्भव त त्यो बेला थिएन अनि त्यस्तो बेलामा चाहिँ त्यहाँ चाहिँ विभिन्न जात्राहरू हुँदाखेरि विभिन्न चाडपर्वमा चाहिँ युवाहरू सङ्गठित भएर कुनै नाटकको मञ्चन गर्ने कुनै सांस्कृतिक कार्यक्रम गर्ने यस्ता किसिमको कार्यक्रम चाहिँ भइरहन्थ्यो र त्यो कार्यक्रममा चाहिँ मेरो मामाहरूको पनि अलि संलग्नता बढिरहन्थ्यो र त्यो त्यो कारणले अनि त्यो रङ्गमञ्चको विभिन्न क्रियाकलापमा लाग्दा लाग्दै म पनि त्यसरी नै अब होमिए भन्नु पर्यो नेपालमा आइयो नेपालमा त काठमाडौँमा आइयो त्यतिखेर दोलखाबाट काठमाडौँ आइपुग्नलाई 7 दिनको बाटो चाहिँ हिँड्नु पर्थ्यो त्यो हिँडेर अनि बनेपा हुँदै भक्तपुर हुँदै अनि नेपाल छिरिन्थ्यो र अनि मेरो बुवाहरू चाहिँ बुवा चाहिँ काठमाडौँमा जाने जागिरे हुनुहुन्थ्यो अनि जागिरीको क्रममा हाम्रो आउने जाने काठमाडौँ आउने जाने नेपाल आउने जाने हुन्थ्यो त्यतिखेर दोलखाबाट काठमाडौँ जानलाई जाने नेपाल भन्थे ओ नेपाल जाने भनेर भन्थे अनि 7 दिनको बाटो तय गरेर नेपाल आउने क्रममा अनि पछि अब काठमाडौँमै बसेर अनि पढ्ने कुराहरूको जाने सुरुवात भयो अनि त्यसपछि मेरो पुरानो मेरो साथीहरू साथीहरू भेट भए जस्तै अहिलेको नृत्य निर्देशक हाम्रो बसन्त श्रेष्ठ अनि अर्को नृत्य निर्देशक हाम्रो राजेश्याम प्रधान अनि अर्को चाहिँ हाम्रो नृत्य निर्देशकै हुनुहुन्छ गौतम रत्न तुलाधर यी यस्तो साथीहरूसँग भेटघाट भयो भेटघाट भएपछि अनि फेरि यतातिरको नेपालको रङ्गमञ्चका केही संस्थाहरूसँग मेरो आबद्ध हुन पुगे जस्तै त्यतिखेर के नास कला भन्ने एउटा संस्था थियो र त्यसपछि नेपाल कला केन्द्र भन्ने संस्था थियो ती संस्थाहरूसँग मेरो सम्पर्क बढ्दै गयो अनि त्यसपछि फेरि अनि नेपाल काठमाडौँको जाने रङ्गमञ्चहरूमा अलिकति सक्रिय हुन थाले र त्यो सक्रिय हुँदा 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 पछि नेपाल त्यो बेलाको रोयल नेपाल एकाडेमी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान अहिलेको नेपाल एकाडेमी त्यो एकाडेमीमा बसेर काम गर्ने रङ्गमञ्च विषयमा त्यहाँ केही ज्ञान हासिल गर्ने र काम गर्ने सु अवसर पाएँ अनि त्यसपछि रङ्गमञ्चमा निरन्तर लागिरहे भन्नु पर्यो
तपाईँले भनौँ 11 वर्षको उमेरदेखि लाग्नुभयो अनि साथीहरूसँग पनि सङ्गत बढेर अहिलेसम्म निरन्तर लागिरहनु भएको छ यो यो क्षेत्रमा मैले बेकार लाग्ने भन्ने तपाईँलाई त कतै अथवा त्यस्तो भनौँ न रिग्रेट अथवा खुसी के कस्तो मान्नु भएको छ तपाईँले आफ्नो म सफल भए मैले के काम गरेछु यो क्षेत्रमा लागेर भन्ने लाग्छ
अब केही केही सुरुको कालहरूमा चाहिँ मलाई अलिकति त्यस्तो बिचमा लागे पनि हो र घर परिवारबाट पनि यस्ता कुराहरूमा अलिकति बन्देज पनि लागे हो घर परिवारमा त अब आफ्नो बाबुआमा गार्जेनहरूले चाहिँ छोरा चाहिँ राम्रोसँग पढोस् डाक्टर इन्जिनियर होस् पैसा कमाओस् कुनै सरकारी अड्डाको ठुलो हाकिम होस् यी कुराहरू आमा बाउको त्यो हुनसक्छ तर यो कारणले पनि छोरो चाहिँ गलत लाइनमा लाग्यो भन्ने हिसाबले त्यतिखेरको जाने बेला यो नाचगान यो रङ्गमञ्चमा लाग्नेहरूको त्यति प्रतिष्ठा र इज्जतहरू थिएनन् र जसले पनि त्यो समाजमा पनि ए त्यो तेरो छोरो त्यो नौटङ्की भएर हिँडेछ नि ए तेरो छोरो त्यो गाइने हो भन्न भन्ने त्यस्ता भन्ने चाहिँ त्यो बेलाको अवस्था थियो त्यो कारणले पनि छोराहरू आफ्नो गार्जेनले छोराहरू चाहिँ यस्तो लाइनमा नलागोस् भन्ने चाहन्थे र त्यसको बावजुद पनि अब त्यसमा लत लागिसकेपछि त्यसमा मन लागिसकेपछि अनेक किसिमबाट आफूले त्यो चाहिँ पुरा गरिनु पर्दो रहेछ भन्ने कुरो मनमा पनि लाग्यो र विभिन्न कठिनाईको विभिन्न सामाजिक लान्छना सामाजिक तिरस्कारहरूलाई पनि छिटोल्दै र अहिलेको अवस्थामा आइपुग्दाखेरि चाहिँ मलाई के लाग्यो भने मैले सही काम गरेछु र मैले आफ्नो कला र आफ्नो यो समाजमा केही न केही योगदान दिन सकेको रहेछु र मेरो त्यो योगदानलाई अहिलेको राम्रो कदर गरेका छन् अहिले त्यो बेला नौटङ्की यो फलाना भन्थे आज मदनदास श्रेष्ठजी मदनदासजी मदनदास एउटा वरिष्ठ कलाकार मदनदासीको अभिनय राम्रो छ भन्दाखेरि मलाई चाहिँ ज्यादै राम्रो र मलाई खुसी लाग्छ अर्को कुरो मेरो पछि मेरो गार्जेनहरूले पनि रियलाइज गरे अब कहीँ कतै जाँदाखेरि तपाईँ मदनदासको बुवा ए तपाईँ मदनदासको आमा ए तपाईँ मदनदासको दाई हो भने मेरो नामबाट आइडेन्टिटी हुन थाले त्यसपछि उहाँहरूले अनि अलिकति गर्व महसुस गरेको मैले जाने थाहा पाएँ
तपाईँको पहिलो रङ्गमञ्च नाटक पहिलो रेडियो नाटक पहिलो चलचित्र र पहिलो टेलिसिरियलका नामहरू भनिदिनु न एकचोटि
मेरो पहिलो रङ्गमञ्चको नाटक चाहिँ गहना यो गहना भन्ने नाटक चाहिँ हाम्रो कृष्णप्रसाद रिमालजीले निर्देशन गर्नुभएको हो। कृष्णप्रसाद रिमाल हुनुहुन्थ्यो हाम्रो गोपाल प्रसाद रिमाल हरिप्रसाद रिमालको दाजु हुनुहुन्छ होला, जो हरिप्रसाद रिमाल मेरो गुरु पनि हो नाटक क्षेत्रको। अनि त्यो गहना नाटकमा चाहिँ खास गरी त्यो कला केन्द्र, नेपालको कला केन्द्र भन्ने संस्थाबाट यो 2021 सालमा त्यतिखेर सांस्कृतिक विभाग थियो, के अरे त्यो राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएको थियो। अनि त्यसमा चाहिँ अहिलेको अलिकति चर्चित हाम्रो एउटा कवि र चित्रकार पनि हुनुहुन्छ नरेन्द्र श्रेष्ठ, यहाँले चिन्नुहुन्छ होला, नरेन्द्र श्रेष्ठ र मैले त्यो गहना भन्ने नाटकमा अभिनय थिएँ। अनि त्यतिखेरको मुख्य पात्र चाहिँ राम केसी र यदु कुमारी, यदु कुमारी पनि पुरानो ज्यादै पुरानो कलाकार हुनुहुन्छ, उहाँहरूसँग त्यो नाटक पहिलो मञ्चन गरेका थिएँ। अनि त्यसपछि रेडियो नाटकमा चाहिँ हाम्रो मेरो आदरणीय गुरु श्यामदास वैष्णवज्यूले मलाई यी 22-23 सालमा लाइभ चाहिँ एउटा श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णजीको एउटा नाटक कृष्ण जन्म भन्ने नाटकमा मैले लाइभ त्यो रेडियोमा प्रोडकास्ट गरेको त्यो नाटकमा खेल्ने अवसर पाएँ। अब त्यस्तै क्रममा अब चलचित्रमा चाहिँ मैले के घर के डेरा त्यहाँबाट सुरुवात गरेँ र अनि टेली चलचित्र चाहिँ नेपालमा बल्ल भर्खर त्यो टेलिभिजनको स्थापना भएको थियो। अनि त्यतिखेर चाहिँ त्यो हाम्रो लय सङ्ग्रहलाईजीले निर्देशन गरेको फ्युज गएको जिन्दगी, त्यसमा चाहिँ वसुन्धरा भूषालजी र मैले अभिनय गरेको थिएँ। यो चाहिँ मेरो पहिलो गरेको मेरो नाटक चलचित्र र यी हुन्।
तपाईँले अर्को त्यस बेला नाचघरको नाचघरमा 23 सालमा धनबहादुरको मृत्युमा परिवारको आँसु भन्ने नाटकमा तपाईँको अभिनयबाट प्रशंसा गरेर प्रभावित भएर श्यामदास वैष्णवले तपाईँले रेडियो नेपालमा लानुभएको रहेछ, त्यो बेलाको अर्कै प्रसङ्ग कोट्याउनुहुन्छ?
त्यो 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 बेला कस्तो थियो भने जितेन्द्र महत अभिलाषी भन्ने मेरो एउटा साथी हुनुहुन्थ्यो, उहाँसँग मेरो भेटघाट भइरहन्थ्यो। अनि जितेन्द्र महत अभिलाषी चाहिँ आर्मीमा रेडियो कार्यक्रम चलाउनुहुन्थ्यो र अनि श्यामदास वैष्णवज्यू चाहिँ रेडियो नेपालको नाटक निर्देशक हुनुहुँदो रहेछ। र धनबहादुरको मृत्युमा परिवारको आँसु भन्ने एउटा नाटक, त्यो चाहिँ हाम्रो एउटा स्कुलको त्यो वार्षिक उत्सवको बेला तयारी गरेको नाटक, अनि त्यहाँ हामीले प्रदर्शन गरेका थियौँ। अनि त्यो त्यो प्रदर्शन गरेको त्यो नाटक हेर्न चाहिँ उहाँहरू आउनु भएको रहेछ। अनि नाटकको चाहिँ नायक म थिएँ, नायिका चाहिँ हाम्रो शकुन्तला गुरुङ, अहिले शकुन्तला शर्मा, उहाँ चाहिँ नायिका हुनुहुन्थ्यो। अनि त्यसमा एउटा दृश्य कस्तो थियो भने म चाहिँ ज्यादै अशक्त बिरामी भएर बसिरहेको हुन्थेँ, अनि मेरो चाहिँ धर्मपत्नीको भूमिका निभाएकी शकुन्तला गुरुङले मलाई उठाएर बाहिर ल्याउँछे। ल्याउँदाखेरि त्यहाँ चाहिँ अब त्यो ल्याउँदा ल्याउँदै त्यो त्यहाँ मर्छ, अनि ऊ चाहिँ पानी भित्र गएर पानी लिन जान्थे, अनि आउँदाखेरि त्यो मरेको देखेपछि त्यो एकासी त्यो आमखोरा भुइँमा फ्याँक्नुपर्ने स्थिति थियो कि, अनि आमखोरा भुइँमा फ्याँक्दाखेरि त्यो आमखोरा चाहिँ मेरो टाउकोमा लाग्यो, अनि बडा नराम्रोसँग दुख्यो। मानौ मलाई चाहिँ के लाग्यो भने ऊ ल मेरो त टाउको फुट्यो, रगत बगिरहेछ, पर्दा बन्द भएको छैन, मरेको एक्टिङ गरिरहनु परिरहेछ, उठ्नु पनि भएन। अब यस्तै प्रकारले रगत भयो भने म त मर्छु होला भन्ने त्यो पनि मलाई फिलिङ भयो। अनि पछि पर्दा बन्द भएपछि हेरेँ, पछि टुटुलको मात्रै उठ्या रहेछ। त्यो त्यो घटना चाहिँ श्यामदास वैष्णव र जितेन्द्रजी हेर्न आएको बेलामा परेको थियो। अनि पर्दा बन्द भएपछि श्यामदास वैष्णव जितेन्द्रजी स्टेजमा आउनुभयो, ल मदन दासजी तपाईँको अभिनय राम्रो रहेछ, स्वर पनि तपाईँको ज्यादै राम्रो रहेछ, रेडियो नाटकको लागि तपाईँको स्वर उपयुक्त छ, रेडियो अनुकूल भएको हुनाले तपाईँ रेडियो नाटक गर्ने इच्छा छ भने आउनुहोस् न भनेर मलाई उहाँले भन्नुभयो। मैले पनि अब के खोज्छस् कानो देउता भनेर चाहिँ मैले पनि त्यस्ता अवसरहरू खोजिरहेको थिएँ, र त्यो प्रकारले रेडियोमा मैले प्रवेश पाएको हुँ र त्यो बिस्तारै बिस्तारै रेडियो नाटकहरू मैले गर्न थालेँ र त्यही नाटकलाई निरन्तरता धेरै धेरै म रेडियो नाटकमै रेडियोमै मैले जागिर पनि पाएँ। पछि गएर त्यही रेडियो नाटक त्यही कारणले रेडियो नेपालको नाटक सेक्सनको प्रमुखको रूपमा नाटक निर्देशक भएर मैले सेवा गर्ने अवसर पनि पाएँ।
हजुर वास्तवमा तपाईँको परिचय नै रेडियो नाटकबाट सुरु हुन्छ धेरै जसो. अब मैले हिजो पनि एकजना साथीसँग कुरा गर्दाखेरि रेडियो नाटकको प्रसङ्ग चलाएपछि बल्ल तपाईँको नाम सम्झेछ, नत्र चाहिँ थाहा थिएन भने. मतलब रेडियो नाटक त्यति तपाईँ स्थापित हुनुहुन्थ्यो र कुरो प्रसङ्ग गर्दाखेरि रेडियो नाटकमा दर्शकहरूसित प्रत्यक्ष सम्बन्ध नहुँदा नहुँदै पनि त्यो रङ्गमञ्चबाट रेडियो नाटकमा जानुपर्ने तपाईँलाई के को मतलब हुन त अवसरको खोजी थियो, तर तपाईँले प्रत्यक्ष दर्शकसँग सम्बन्ध राख्ने कुरालाई ध्यान दिनु भएन के भयो?
अब यसमा यस्तो छ बासुजी, कस्तो छ भने अब रङ्गमञ्च त्यतिखेरको रङ्गमञ्च नाटक चाहिँ कस्तो भने सीमित मान्छेले हेर्थे र सीमित मान्छेले चिन्थे. त्यसमा पनि प्रमुख पात्रहरूलाई अलिक मान्छेले सम्झिन्थे पनि र अरू पात्रहरू त्यति सम्झिँदैनथे. अब रङ्गमञ्चको चाहिँ अभिनय कस्तो भने रङ्गमञ्च हेरुन्जेल मान्छेलाई त्यसले छाप परिरहेको छ. जब रङ्गमञ्च जब नाटक भएर पर्दा बन्द गरेर निस्किसकेपछि मान्छेले त्यो पात्रहरूलाई बिर्सि पनि हाल्छन् र त्यति चर्चामा आउनु पनि अलिकति मुस्किलै हुन्थ्यो. र त्यतिखेरको चाहिँ अब भनौँ सञ्चार माध्यमले पनि कलाकारहरूलाई त्यतिको महत्त्व पनि दिँदैन थियो. र मलाई एउटा थाहा थियो, एउटा नाटक मैले गर्दाखेरि त्यो नाटकको एउटा ले नाटकको बारेमा लेखा रहेछ गोर्खापत्रमा, यो नाटकमा फलाना फलाना पनि खेलेका थिए भनेर नाम छापिएछ. त्यो कटिङ मैले चाहिँ छ महिनासम्म आफ्नो पर्समा बोकेर सबलाई देखाउँदै हिँड्थेँ है. त्यो एउटा त्यस्तो थियो. अब एक्कासी त्यहाँबाट रेडियोमा प्रवेश गरेपछि अब रेडियो त तपाईँको अब हरेक चाहिँ कुना काप्चामा जाने रेडियो नाटकको माध्यमबाट चाहिँ मान्छेहरूले अब मान्छे नदेखे पनि नामबाट र स्वरबाट चाहिँ मान्छेहरूले प्रत्यक्ष रूपमा चिनिने अवसर चाहिँ पाए. र यही क्रममा जस्तै भनौँ अब रेडियो त्यतिखेर रेडियो नाटकहरूमा चाहिँ अब धार्मिक कार्यक्रमहरू गर्दाखेरि त्यो रावण महिषासुर यस्ता नाटकहरू जाने गर्नलाई त्यो हाँसो छ नि, त्यो एउटा जाने अलग्गै एउटा त्यो हाँसो पनि चाहिने भएको हुनाले अनि यो हाँसोले गर्दाखेरि पनि म रेडियो नाटकमा अलिकति यसले पनि मलाई चाहिँ अलिकति ख्याति मैले पाएँ.
नेपाली चलचित्रहरू भारतीय चलचित्रको पूर्ण नकल हो, भाषा मात्र फरक हो भन्नुहुन्छ र पनि यतिका चलचित्र बन्ने क्रममा छन्, यो तपाईँको कस्तो प्रश्न गर्नुहुन्छ यसलाई?
हो त्यो चाहिँ अवश्य नै हो, किनभने चलचित्र अब विधा त्यो अलग रङ्गमञ्च र रेडियो नाटकभन्दा अलग फरक विधा हो र फरक विधा भए पनि त्यो त्यसमा चाहिँ बढी भनौँ न कथावस्तु विषयवस्तु एउटा कथा छ भने कथाको उपकथाहरू जोडेर त्यसलाई चाहिँ अलिकति मनोरञ्जन दिने र त्यसलाई चाहिँ अलिकति अब त्यसलाई चाहिँ साहित्यमा त्यति हुँदैन त्यो त्यो किसिमले त्यो चलचित्रहरू चाहिँ बन्छन्. अब चलचित्र चाहिँ अब कथा विषयवस्तु यिनीहरू चाहिँ त कुनै न कुनै फिल्महरूको चाहिँ त्यसको चाहिँ नकल त गरेकै हुन्छन्. जस्तै अब हलिउडका बनेका फिल्महरूको नकल के अरे अरू हिन्दी चलचित्रले गर्छन्, हिन्दी चलचित्रले गरेका नकलहरू अरू अरू पाकिस्तानी चलचित्रहरूले गर्छन्. अब ती चलचित्रको चाहिँ प्रभाव चाहिँ नेपालमा नपर्ला भन्ने चाहिँ छैन. नेपालमा त एक त फेरि ज्यादै सीमित ज्यादै थोरै लागतमा बन्ने भएको हुनाले त्यो हरेक को चाहिँ प्रभावहरू नकलहरू चाहिँ गरिन्छ र नेपालमा गरिने चलचित्रको अधिकांश हिन्दी चलचित्रको नकलमै बन्छ. यतिसम्म बन्छ कि बासुजी कतिपय त्यो विषयवस्तु घटना र त्यसका दृश्य छायाङ्कन समेत पनि हुबहु त्यही नै बनाएर चाहिँ गर्छन्. त्यसैले पनि नेपाली चलचित्रको त्यति विकास भएको चाहिँ छैन र अब सरकारी स्तरबाट चलचित्र विकास बोर्ड र यस्ता यस्ता हरू छन् तर यिनीहरूले पनि कुनै नेपाली मौलिकता नेपाली राष्ट्रियता यस्तो किसिमको झल्किने चलचित्रहरू चाहिँ नेपालमा एउटा दुईटा हेर्दा कडा बनाएको छ, त्यसपछि बनाएको छैन. अब त्यो बेलामा के अरे चलचित्र संस्थानमा चलचित्रहरू बन्थ्यो दुई वर्ष तीन वर्षमा एउटा चलचित्र बन्थ्यो त्यो सरकारी निकायबाट बनाउने चलचित्र भए त्यसकारण त्यसपछि अब व्यावसायिक रूपमा अहिले बनेका चलचित्रहरू एक दुईवटा ऐतिहासिक एक दुईवटा उत्कृष्ट साहित्यमा बनेका चलचित्र बाहेक अरू चलचित्र व्यापारिक दृष्टिकोणले एउटा विकृति ल्याउने चलचित्रहरू मात्रै निर्माण गरेको मैले त्यो महसुस गरेको छु।
त्यसले औचित्य रहेन नेपाली चलचित्रमा व्यावसायिक चलचित्रहरू बनेका
छैन सर, व्यावसायिक रूपमा त्यसलाई गर्ने न त्यसलाई सरकारले मान्यता दिएको छ न बनाउनेहरूले खालि जसरी हुन्छ आफ्नो पैसा लगानी फिर्ता लिने आफ्नो लगानी कसरी उठ्छ त्यहाँ विभिन्न किसिमका के अरे दृश्यहरू भनौँ न अहिलेको जाने ल्याउने त्यस्ता दृश्यहरू देखाएर हुन्छ कि मतलब समाजलाई एउटा चलचित्र त कस्तो भने समाजलाई एउटा राम्रो समाजका कुरीति समाजका विसङ्गतिहरूलाई प्रष्ट रूपमा देखाएर त्यसलाई निराकरण गर्ने त्यस्ता कुराहरू हुनुपर्ने हो। जस्तै अब ऐतिहासिक चलचित्रहरू बन्या छन् नबन्या होइन र समाजलाई चाहिँ राष्ट्र राष्ट्रियताप्रति अलिकति भावना जगाउने चलचित्र पनि नबन्या होइन बन्या छन् तर हुबहु त्यो चाहिँ अब त हिन्दी फिल्महरूले पनि छोडिसकेको ट्र्याकमा भर्खर नेपाली फिल्महरू छ त्यो त्यसरी बनाउनु खासै कुनै औचित्य मलाई लाग्दैन।
हजुर तपाईँले अघि प्रज्ञा प्रतिष्ठानमा तपाईँले काम गर्ने पनि मौका पाएँ भन्नुभएको थियो।
हजुर हजुर
तर 31 सालमा प्रज्ञा प्रतिष्ठानको कार्यशैली प्रति असन्तुष्टि जनाएर राजीनामा दिनुभएको थियो तपाईँले कस्तो कार्यशैली थियो जुन तपाईँलाई चित्त बुझेन?
अब जहाँ पनि आफ्नो कार्यक्षेत्र राजको कामलाई मूल्याङ्कन नहुँदाखेरि चाहिँ त्यो ठाउँमा बस्नु कुनै औचित्य हुँदो रहेछ। त्यसकारण प्रज्ञा प्रतिष्ठानमा मैले सुरुमा त मैले 6-7 महिना 1 वर्ष त मैले त भोलिन्टियरै काम गरेँ र जहिले पनि यही क्षेत्रको लागि भनेर काम गरिरहँदा कुनै अर्को मान्छेको चाहिँ बढी चाकरी र चाप्लुसीमा मलाई चाहिँ अलिकति ब्याक गरेर र अर्को मान्छेलाई उचाल्ने त्यो प्रवृत्ति भएपछि अनि त्यो ठाउँमा चाहिँ मैले यो ठाउँमा बसेर मेरो आफ्नो उन्नति होला जस्तो किसिमको देखिनँ र त्यो नदेखेको कारणले मैले त्यहाँ तत्कालीन भनौँ प्रशासन तत्कालीनको त्यो प्रज्ञा प्रतिष्ठानको त्यो व्यवस्थापन एउटा असन्तुष्टि जाहेर गरेर दिएर मैले हिँडेँ र त्यो राजीनामा मेरो स्वागत 6-7 महिनासम्म मेरो स्वीकृति पनि भएन अनि त्यसपछि मैले राजीनामा दिएर निस्किसकेपछि अनि हाम्रो कृष्णचन्द्र सिंह प्रधान त्यतिखेर त्यहाँ राजा प्रकाशनको महाप्रबन्धक हुनुहुन्थ्यो सँग बाई द वे त्यो नयाँ छोडा भेट हुँदाखेरि के गर्दैछु मदन भन्दाखेरि होइन म त एग्रिमेन्ट ढाक्रे भनेर भने अनि जाहिर खाने आऊ नि त साझा प्रकाशन भनेर भन्नुभयो म साझा प्रकाशन गएर साझा प्रकाशनको थाहा र सुदूरपश्चिम धनगढी हिँडेँ म फेरि त्यहाँको एउटा शाखा रहेछ त्यो शाखाको हाकिम बनेर म त्यहाँ गएँ अनि धनगढी पनि जाँदाखेरि पनि अब आफ्नो त क्षेत्र यही नाटक हो अनि त्यहाँ पनि यो मलाई मन पोल्न थाल्यो अनि त्यतिखेरको त्यहाँको जाने अञ्चलाधीश सत्यनारायण झाजी हुनुहुन्थ्यो अञ्चलाधीश अनि त्यहाँ पनि विभिन्न राष्ट्रिय चाड राष्ट्रिय सन्दर्भको कार्यक्रम हुँदाखेरि अनि सांस्कृतिक कार्यक्रमहरू सबै त्यो उता छिमेकी राष्ट्रबाट ल्याउने गर्दो रहेछ कि त्यो कार्यक्रम गर्नलाई अनि स्टेजमा पनि हिन्दी गीतहरू घन्काउने अनि यो त भएन भए भनेर मैले एक दिन म त्यो प्रमुखहरूको मिटिङमा मैले चाहिँ हामी नेपालमा बस्छौँ नेपालको झन्डा छ नेपाली आकाश छ नेपाली बोल्छौँ तर राष्ट्रिय नेपाली राष्ट्रिय चाडपर्वमा यो विदेशी सङ्गीत कलाहरूको उ गर्दा चाहिँ मलाई अलिकति मन पोल्यो भनेपछि अनि उहाँहरूले खोइ अब यहाँ छँदै छैन त्यस्तो गर्ने मान्छे नै छैन भने त्यसपछि अनि म छु नि त गरौँ ल भनेर अनि त्यसपछि लगत्तै त्यो प्रजातन्त्र दिवसको दिन मैले नेपालबाट चाहिँ विभिन्न नेपाली साङ्गीतिक गीतहरू साङ्गीतिक त्यो धुनहरू मगाएँ अनि मैले त्यहाँ पनि एउटा नाटक चाहिँ मञ्चन गरेँ विजयबहादुर मल्लजीले लेख्नुभएको पत्थरको कथा भन्ने नाटक चाहिँ मैले मञ्चन गरेर त्यहाँ एउटा जोशी टाकिज भन्ने सिनेमा हललाई बन्द गरेर सात दिन सम्म त्यो नाटक चाहिँ नि मञ्चन गरे मञ्चन गरेपछि अनि त्यहाँ मान्छेले हो हुँदो रहेछ त एकदम राम्रो छ भन्ने थाल्यो र त्यहाँ चाहिँ फेरि महिला पात्र पाउने ज्यादै गाह्रो भयो गाह्रो हो अनि पछि एउटा महिला पात्र एउटा टिचरलाई गुरुआमालाई रिक्वेस्ट गरेर त्यसलाई चाहिँ मैले महिला पात्र गरेँ अनि त्यसमा चाहिँ त्यो बेलामा चाहिँ हाम्रो कृषि विकास ब्याङ्कमा एउटा दीपक भट्टराई भन्ने लोन अधिकृत हुनुहुन्थ्यो हाम्रो चाहिँ के एउटा ठुलो राइटर हुनुहुन्छ कि रूपा खेती के मैले अलिक मैले सम्झना भएन उहाँ राम्रो साहित्यकार उहाँको छोरो हुनुहुँदो रहेछ अनि पछि उहाँलाई नायक बनाएर उहाँलाई नायिका बनाएर मैले खेलाएँ र त्यसले राम्रो एउटा चाहिँ चर्चा पार अनि त्यो चर्चालाई लिएर अनि प्रेम कैदीजीले अनि एउटा ऊ लेख्नुभयो के लेख्नुभयो भने त्यतिखेर उहाँले के सौरभ भन्ने पत्रिका साप्ताहिक निकाल्नु रहेछ अनि त्यो पत्रिकाले कालापानीमा निर्वाचित कलाकार मदन दास श्रेष्ठ भनेर एउटा चाहिँ नेपालगञ्जबाट निस्किने पत्रिकामा उहाँले मेरो इन्टरभ्यू पनि छाप्नुभयो मतलब यो लगाव भनेपछि चाहिँ जहाँ पनि उसको चाहिँ त्यो निस्किहाल्दो रहेछ र त्यो साझा प्रकाशन मैले प्रशासनिक यताउता काम गर्न छोडेर फेरि नेपाल फर्केँ यस्ता कुराहरू
र तपाईँले निर्देशक पनि हुनुहुन्छ आफू कलाकार पनि हुनुहुन्छ तर रङ्गमञ्च रेडियो नाटक सानो तथा ठुलो पर्दाका चलचित्रमा नि आफूलाई कलाकार भएर पस्किन सजिलो मान्नुहुन्छ कि निर्देशक भएर प्रस्तुत हुन सजिलो मान्नुहुन्छ
होइन मैले एउटा चाहिँ अब प्रयोगको रूपमा भन्ने कि के भन्ने एउटा निर्देशनको रूपमा पनि एउटा अनुभव गरौँ भनेर मैले धेरै धारावाहिक टेली चलचित्रहरू पनि मैले निर्माण गरेँ र अब रेडियो नाटक र रङ्गमञ्चको नाटकहरूमा पनि मैले धेरैवटा निर्देशन गरेँ तर त्यसबाट भन्दा पनि म चाहिँ स्थापित चाहिँ एउटा चाहिँ कलाकारको रूपमा नै बढी स्थापित भएँ र अब चलचित्र टेली चलचित्र भन्दा भर्खर भर्खरको कुरा हो र योभन्दा अगाडि चाहिँ रेडियोबाट नै म चाहिँ अलिकति कलाकार भनेर अलिकति स्थापित भएँ अब यसको एउटा सानो सन्दर्भ म तपाईँलाई सुनाउँछु एउटा रमाइलो रोचक छ हामी एकचोटि यो रेडियोको कार्यक्रमकै सिलसिलामा हामी मदन कृष्ण हरिवंश म र हाम्रो लक्ष्मी भूषाल हामी एउटा कार्यक्रमकै रेडियो कार्यक्रमकै बारेमा हामी इलामतिर गएका थियौँ अनि इलामको एउटा बरगोटे भन्ने गाउँमा पुगेपछि अनि त्यहाँ एक ठाउँमा एकदम सुन्तला भएछ अनि मदन कृष्णले चाहिँ अब सुन्तला रुखमै टिपेर खानु पर्यो भनेर अनि त्यो घरमा पस्यौँ अनि उनीहरूले हामीलाई मोही दहीबाट सत्कार पनि गरे तपाईँहरू को के भनेर अनि रेडियो नेपालबाट यसो भनेर भन्यो अनि मैले जाने बोलेपछि उनीहरूले ए तपाईँ रेडियो नेपालको जेटिए बाबु हो भन्यो म त्यतिखेर कृषि कार्यक्रममा जेटिए भएर बोल्थेँ अनि हो भने ओ हो ल त म त रेडियोको हुनुहुँदो रहेछ भनेर अनि अलि अझ स्वागत सत्कार बढ्यो अनि पछि एकछिनपछि त के अरे पाँच छवटा रेडियो ट्रान्जिस्टरहरू बोकेर आयो एउटा मान्छेले ल तपाईँ त रेडियोको हुनुहुँदो रहेछ ल यो रेडियो बज्दैन बिग्रिया छ ल यो बनाइदिनु पऱ्यो तपाईँहरूले भनेर ल्याएर अगाडि राखिदियो अनि हामीले भने हामी त रेडियोमा बोल्ने मात्र यो बनाउने चाहिँ होइनौँ हामी भनेर उनीहरूलाई सम्झायौँ मतलब एउटा रेडियोमा चाहिँ कसरी स्वर र मान्छेले प्रत्यक्ष नदेखे पनि स्वरले पनि त्यो बेलाका मानिसहरूले चिन्न रहेछन् अनि त्यसपछि अनि त्यो टेलिभिजनको सुरु भएपछि चलचित्रको सुरु भएपछि त अलि व्यापक रूपमा नै भयो यी नै हुन
अनि अब त्यही त अहिले भर्खर तपाईँले प्रसङ्गमा रेडियो भयो अब रेडियो पछि अब टेलिभिजन अहिले झन् इन्टरनेटको कुरा छन् होइन अब यो बढ्दो प्रविधि र टेक्नोलोजीहरूको जुन बढ्दो सुविधाहरूसँग सँगै रेडियो नाटकको अहिले प्रभावकारी कतिको देख्नुभएको छ तपाईँले अझ पनि सम्भव छ कि घट्यो कि बढ्यो कि के छ
होइन रेडियो नाटकको प्रभाव कुनै घट्या पनि छैन है किनभने अब यो त के भने मान्छेको आफ्नो हेर्ने ऊ मात्रै हो किनभने हो अब इलेक्ट्रोनिक जुन मिडियाले जुन व्यापक रूपमा ठाउँ ठाउँमा सेटेलाइट यिनीहरू यसै कोठामा बसेर विभिन्न हेर्न पाइन्छ अनि रेडियो नाटक र रेडियोको आफ्नै अलग्गै त्यसको एउटा छ यसको श्रोताहरू पनि घटिया छैनन् र यसको श्रोताहरू पनि छन् नभए होइन जस्तै अब हो बीचमा रंगमञ्चको चाहिँ ज्यादै बीचमा चाहिँ यो ग्यापै भयो किनभने यसलाई चाहिँ रंगमञ्चलाई नेपालको कला संस्कृतिलाई त्यति हेर्नुपर्ने निकायले त्यति यसलाई महत्व पनि दिएको छैन अब मन्त्रालय एउटा छ कहिले कुन मन्त्रालयसँग पुच्छर गाँचिन्छ कहिले कुन मन्त्रालयको पुच्छर लगेर जोडिदिन्छ अब त्यसलाई पनि त्यति महत्व चाहिँ दिएको छैन त्यसकारण जबसम्म यसलाई चाहिँ सम्बन्धित सरकारी निकायले यो क्षेत्रलाई अलिकति र यो कला साहित्य यिनलाई अलिकति बढी रूपमा यो पनि एउटा राष्ट्रको एउटा चाहिँ प्रमुख एउटा चाहिँ ऊ है भनेर यसलाई जबसम्म यसलाई मान्यता दिँदैन तबसम्म यसको विकास चाहिँ हुँदैन राज्यले यसलाई पर्छ भन्ने भावना राख्दैन तबसम्म यो क्षेत्रको चाहिँ विकास चाहिँ मैले देखिनँ र अब यो भनौँ इलेक्ट्रोनिक मिडियाले यिनीहरूले रेडियो र अरूलाई चाहिँ त्यति प्रभाव चाहिँ पारेको छैन जस्तै अब भनौँ न एफएम यो पनि अहिलेको चाहिँ अब हरेक ठाउँमा पुगिरहेछ नि व्यापक छ यसको अब रेडियो नाटक चाहिँ अब अलिकति अहिले चाहिँ रेडियो नेपालले नाटक उत्पादन गर्ने काम पनि गरेको छैन म त रिटायर भइसकेँ त्यसपछि रेडियो उत्पादन चाहिँ काम चाहिँ भएको छैन भन्ने मैले सुनेको छु अब त्यो के हो त्यही त महत्त्व नदिएको भयो क्या रेडियो नेपालको रेडियो नाटक त रेडियो नेपालको स्थापना कालदेखि नै सुरु भयो रेडियो नेपालमा नाटक चाहिँ तपाईँको पुरानो पुराव छ तारिङ दत्त कोइरालाले पनि नाटक खेल्या छ जनार्दन शर्माले खेल्या छ कोइली देवीले रेडियो नाटक खेल्या छ शान्ता श्रेष्ठले रेडियो नाटक खेल्या त्यस्तो एउटा ऐतिहासिक बोकेको एउटा उसलाई त्यो नाटक उत्पादन अहिले चाहिँ बन्द गरेका छ अब यही त विडम्बना छ
भनेपछि अब रेडियो नेपालले रेडियो नाटक बन्द गर्यो अनि थुप्रै खोलेका एफएमहरू छ यिनीहरूले पनि रेडियो नाटकलाई टेवा दिन सकेको छैन दिएको छैन
अब यस्तो छ बासुजी अरू एफएमहरूले रेडियो नाटकहरू उत्पादन नगरेको कारण चाहिँ के भने त्यो रेडियो नाटकमा धेरै लगानी हुन्छ हेर्नुहोस् है पैसा खर्च हुन्छ अब भनौँ न अब रेडियो नाटक स्क्रिप्ट लेख्नेलाई अब अहिलेको हिसाबमा रेडियो नेपालले अब मैले काम गरेको बेलामा रेडियो नाटक लेख्ने लेखकहरूको स्तर हेरेर 1000 लिएर 500 रुपियाँ 700 रुपियाँसम्म एउटा नाटक लेखेको पारिश्रमिक दिनु पर्थ्यो र त्यसपछि रेडियो नाटक खेल्ने कलाकारहरूलाई 500 लिएर 300 सम्म 200 सम्म दिनु पर्थ्यो भने एउटा एभरेजमा एउटा नाटक उत्पादन गर्नलाई 5000 6000 7000 रुपियाँ खर्च हुन्छ अब त्यो 5000 6000 रुपियाँ 7000 एफएमले खर्च गरेर अब त्यसको रिटर्न त उनीहरूले खोज्छन् नि किनभने त्यो लगानी त फिर्ता आउनु पर्यो अब त्यो एफएमहरू त्यति त्यसमा चाहिँ अघिल्लो त एफएमहरू त अलिक व्यापारिक दृष्टिकोणले गरे हुनाले अरूले तयार गरेको गीत बजाएर 200 रुपियाँ आयो भने उनीहरूको एउटा चाहिँ आफ्नो मेन्टेन हुन्छ व्यापारिक भएको हुनाले त्यसमा एफएमहरूले चाहिँ नाटकहरू बनाएर चाहिँ प्रसार गरेको छैन अब प्रसार गरिराख्ने यो चाहिँ एउटा सरकारी एउटा संस्थाले त्यसलाई निरन्तरता दिनुपर्ने हो अब त्यो चाहिँ निरन्तरता अहिले दिएको छैन अब मैले त भनौँ न अब ऐतिहासिक नाटकहरू धार्मिक नाटकहरू यस्ता धेरै नाटकहरू बनाएर मैले राखिदिएको छु अब त्यही नाटकहरू पनि नियमित रूपमा प्रचार प्रसार हुँदैन किनभने अब सरकार देश धर्म निरपेक्ष भएको हुनाले एउटै नाटक किन बजाउने एउटै त्यो किन बजाउने भन्ने किसिमको त्यो एउटा धारणाले भएको कि अब धर्म निरपेक्ष भएपछि विविध धर्मका नाटकहरू पनि तयार गरेर बनाउन सकिन्छ नि होइन समान रूपमा त्यसलाई प्रचार प्रसार गर्नुपर्ने हो जस्तै अब मैले स्वस्थानी नाटक तपाईँको धारावाहिक नाटक स्वस्थानीहरू म छाउँदै त्यसलाई प्रचार प्रसार गर्ने गरेका थियौँ अब त्यो नाटकको प्रसारणै बन्द भयो र अरू धार्मिक नाटकहरू सबै प्रसारण बन्द भयो तर यो चाहिँ विचित्र छ क्या
अब फेरि एकछिन हामी नाटक रङ्गमञ्चतिर फर्कौँ तपाईँले अघि कुरा गर्दाखेरि बिचमा ग्याप थियो भयो भन्नुभयो नाटकको 30 को दशकमा सरकारले नै नाटकलाई सहयोग गरेर प्रोत्साहन गर्ने गरेको थियो त्यो सहयोग अलिक त्यसो भए बन्द भयो र अनि यो नाटकको मतलब प्रभावकारी कस्तो रह्यो त मलाई मतलब
होइन सहयोग बन्द भयो भन्दा पनि अब जस्तै प्रज्ञा प्रतिष्ठान सांस्कृतिक संस्थान यिनीहरू एउटा सरकारी निकायमा रहेर यिनीहरूले जस्तै प्रज्ञा प्रतिष्ठानले वर्षको एकचोटि नाटक महोत्सव भनेर गर्थे सांस्कृतिक संस्थाले निरहेको छ प्रज्ञा प्रतिष्ठानले युट्युब गर्न पनि छोडिसक्यो अर्को प्रज्ञा प्रतिष्ठानमा भनौँ यो सङ्गीत कला नाट्य रहेका कलाकारहरू कतिपय त अब के अरे रिटायर भएर गए, कतिपय छोडेर गए, त्यसको फेरि पदपूर्ति पनि भएन र कलाकारहरू फेरि भर्ना लिने क्रम पनि त्यो रोकियो. अब प्रज्ञा प्रतिष्ठानमा दुईजना तिनजना चारजना कलाकार छन् होला. अब नाटक महोत्सव गर्ने प्रक्रियाहरू पनि प्रज्ञा प्रतिष्ठानले बन्द गर्यो. अब यो उनीहरूको के अब उनीहरूको भित्र आन्तरिक के कुरा थाहा छैन, तर मैले उनीहरूलेसँग बद्दाखेरि चाहिँ खोइ प्रागिकहरू नै अहिलेसम्म छनौट भएको छैन. प्रागिक नभइकन प्रज्ञा सभाले केही नगरिकन हामीले के गर्न सक्दैनौँ भन्ने जवाफहरू तिनीहरू दिन्छन्. अब सांस्कृतिक संस्थानले यदा कदा पनि विभिन्न नाटकहरूलाई भनेर कहिले सुदूरपश्चिमाञ्चल, कहिले मध्य पश्चिमाञ्चल यस्ता यस्ता ठाउँमा नाटक महोत्सव गरेर गर्थे. तर के भने दर्शकहरू जाने छैन. अब पहिला नाटकहरू भनेपछि दर्शकहरू हुन्थे, तर अब उत्कृष्ट नाटकहरूको चाहिँ सिर्जना नभएर हो कि किन हो त्यो चाहिँ बिचमा त्यो कारणले गर्दाखेरि नाटकहरूको चाहिँ मञ्चन ज्यादै ठ्याप्पै रोकियो. त्यसपछि अहिले नयाँ युवाहरू केही साथीहरूले अब यो नाटकलाई निरन्तरता दिनुपर्छ, नाटकमा पनि एउटा परिवर्तन ल्याउनु पर्यो, सधैँ एउटै खालको एउटै त्यस्तो किसिमको नाटकहरू गर्दा पनि दर्शकहरूको जाने कमी भयो होला भनेर जस्तै अब विभिन्न संस्था जस्तै अशेष मल्लजीको सर्वनाम भयो, त्यसपछि हाम्रो सुनिल पोखरेलजीको चाहिँ यो गुरुकुलमा गरिरहेको छ उनीहरूको आरोहण, अनि यस्ता यस्ता अरू दुई तिनवटा संस्थाहरूले यसलाई चाहिँ अब अलिकति अगाडि बढाउनु पर्यो भनेर यिनीहरूले सक्रिय रूपमा लागेर अब अहिले चाहिँ अब जस्तै गुरुकुलमा हाम्रो सुनिल पोखरेलजीहरूले आरोहण यिनीहरूले चाहिँ राम्रो नाटकको चाहिँ एउटा बजारको चाहिँ स्थापित गरिसकेका छन्। दर्शकहरू आउने जाने हेर्ने त्यो प्रक्रियाहरू उनीहरूले गरेका छन् र सर्वनामले पनि गरिरहेछ. र अब यी नाटकहरू चाहिँ जस्तै अब ठाउँ ठाउँमा सडक नाटक पनि गरिरहेछन्, तर रङ्गमञ्चमा चाहिँ गर्नलाई जस्तै अब सरकारी स्तरबाट र कुनै व्यक्तिगत रूपमा कुनै संस्थाले नाटक गर्नु पर्यो भने त्यसको चाहिँ हल भाडा तिर्न पनि सक्दैनन्. तपाईँ प्रज्ञा प्रतिष्ठानमा नाटक देखाउनु जानुभयो भने अहिले 25,000 कि 30,000 रुपियाँ लिन्छ एक दिनको. अब बिचरा त्यो नाटकहरू गरेर अब 10,000 पनि उठ्दैन होला है. यी कुराहरूलाई अलिकति सर्वसुलभ गरिदियो भने केटाहरूले नाटकहरू चाहिँ गर्थे जस्तो लाग्छ. अनि त्यो कारणले सरकारी स्तरले विशेष यसलाई महत्त्व दिनुपर्छ भन्ने कुरा मैले जोड गरेका हुँ. अब व्यक्तिगत रूपमा त सङ्घ संस्थाहरूले गरिरहेछन्, अहिले चाहिँ नाटकको अलिकति बजार जाने अहिले देखिरहेछु मैले.
तपाईँ यतातिर अमेरिकामा आउने बेला बेलामा सायद हुँदा हुनु झन्डै नेपालमा 100,000 कलाकारहरू राजनीतिक दलमा प्रवेश गरेका छन्, यसलाई तपाईँ आफू कलाकार भएको हिसाबले कसरी लिनुभएको छ?
अब खोइ अब मलाई अब कुनै पनि होइन राजनीतिक विचार व्यक्तिगत विचारहरू चाहिँ जहिले पनि अभिव्यक्त गर्न स्वतन्त्र छ, अभिव्यक्त गर्न पाउँछ. आफ्नो राजनीतिक विचार चाहिँ सबैमा हुनु नै पर्छ. तर हामी मेरो आफ्नो व्यक्तिगत मेरो धारणा चाहिँ हामी सृजनशील मानिसहरू, हामी समाजलाई बाटो देखाउने, समाजलाई समाजमा भएका र समाजमा भएका विकृति र त्यस्ता कुरालाई कोट्याएर हामी जनसमक्ष ल्याउने हामी सृजनशील व्यक्तिहरू, कवि, कलाकार, साहित्यकारहरू, यिनीहरू चाहिँ कुनै पनि राजनीतिक उसँग चाहिँ बाँधिनु चाहिँ हुँदैन भन्ने मेरो आफ्नो धारणा छ. यिनीहरू चाहिँ कस्तो भने स्वतन्त्र रूपमा रहेर सृजना गर्ने मान्छेहरू. अब कुनै पनि भनौँ न कवि कलाकारहरू यिनीहरू चाहिँ स्वतन्त्र रहेर यिनीहरूले आफ्नो सृजनालाई बढाउनु पर्ने ठाउँमा अब राजनीति उसको चाहिँ टिकटै लिएर त्यसको सदस्यतै लिएर एउटा चाहिँ राजनीति किट्टामै लाग्नु चाहिँ मलाई अलि त्यो गलत हो कि जस्तो लाग्छ. मेरो आफ्नो व्यक्तिगत विचार, अब उहाँहरू कसरी के विचारले के हिसाबले लाग्नु हो मलाई थाहा छैन. र राष्ट्रले पनि जहिले पनि जुनैसुकै देशमा पनि साहित्यकार कलाकार यिनीहरूलाई एउटा उच्च स्थानमा राखेर मूल्याङ्कन गरेर तिनीहरूलाई काम गर्न दिएका हुन्छन्, स्वतन्त्र छोडेका हुन्छन्। अब हामी हाम्रो अब सानो देश अब अहिलेसम्म खासै विकास केही हुन सकेका छैन, त्यस्तो ठाउँमा अब यी के अरे सृजनशील व्यक्तित्वहरू यसरी एउटै उसमा जाने आबद्ध भएर जानु चाहिँ राजनीतिक किताबमा लाग्नु चाहिँ मलाई चाहिँ ठिक लाग्दैन.
धन्यवाद. अब तपाईँले नेपाली भाषामा रेडियो नाटक चलचित्र बाहेक तपाईँले नेवारी भाषामा पनि अभिनय गर्नुभएको छ,
छु मैले मेरो मेरो पहिलो रंगमञ्चको मेरो प्रवेश नै नेवारीबाट भयो हो
है
नेपाल आएपछि म काठमाडौँ आएपछि म त्यतिखेर ढोकाटोलमा बस्थेँ यो गाई यात्राको अवसरमा यो डबली नाचमा म उत्रेको थिएँ त्यसपछि निरन्तर रूपमा हाम्रो ईश्वरानन्दजी तपाईँ नाम सुन्नुभयो होला उहाँ प्रोफेसर हुनुहुन्थ्यो महेन्द्र के महेन्द्र त कहाँ पढाउनु पनि हुन्थ्यो उहाँले एउटा नेवारी नाटक बनाउनु अनि त्यो नाटकमा मैले खेला थिएँ र त्यतिखेर अब मेरो मातृभाषा र यहाँ के अरे काठमाडौँको नेवारी भाषामा धेरै अन्तर छ फरक छ मेरो दोलखाको मातृ नेवार मातृभाषा अलगै छ यहाँ अलगै छ र त्यो भाषामा मैले पहिला नाटक गर्न त्यसको भावार्थ बुझ्नु पर्यो ईश्वरानन्दज्यूले चाहिँ मलाई त्यसको सबै कुराहरू पस्ट्याएर अनि शकुन्तला गुरुङ र मैले नेवारी नाटक गरे राष्ट्रिय सभागृहमा हामीले त्यो पब्लिक सो गरेका छौँ र अहिले नेवारी पनि मैले तीन चारवटा मैले खेलेर आएको छु र एउटा नेवारी चलचित्र छ अहिले बन्ने क्रममै छ त्यहाँ
अनि यो अहिले भर्खर रिलिज भयो के अरे सायद भिन्तुना भन्ने
भिन्तुना हजुर हो त्यो भिन्तुना भन्ने चाहिँ हाम्रो यो आर्यन नकर्मीको निर्देशनमा मैले खेल्या हुँ र त्यो 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 फिल्मले ज्यादै सफलता पायो र त्यसपछि एउटा हाम्रो के रामकृष्ण खड्गे भन्ने एउटा भाइले एउटा पट्टाचार्य भनेर के एउटा बौद्ध धर्म ग्रन्थमा आधारित नेवारी नाटक नेवारी फिल्म त्यो फिल्म पनि मैले चाहिँ कम्प्लिट गरेर तयार गरेर आएको त्यो सायद रिलिज गर्ने भनेको रिलिज पनि गरे होला र यसरी नेवारी फिल्महरू मैले खेलेको छु किनभने आफ्नो मातृभाषा मेरो दोलखाको र यहाँको म फरक भए पनि म काठमाडौँमा धेरै वर्ष बसेका हुनाले मलाई त्यति चाहिँ गाह्रो चाहिँ भएन
भनेपछि नेवारी फिल्म नेवारी भाषामा बनेका चलचित्रहरू त्यो भाषा चाहिँ काठमाडौँको भाषामा बनिएका छन् त्यसो भए धेरै जसो
अब यसो त अब नेवारी पनि तपाईँको भनौँ न अब काठमाडौँमा बोल्ने भाषा भक्तपुरमा बोल्ने भाषा
धुलखेल
बोल्ने भाषा बनेपामा बोल्ने भाषा फरक छन् किन नेवारहरू विभिन्न ठाउँमा छरिएर बसेका छन् र यी भाषाको विषयमा पनि सबभन्दा अझ अलग बेग्लै फेरि दोलखामा बस्ने नेवारहरूको फेरि अर्कै भाषा छ सम्भवत त्यो भाषा चाहिँ अरू नेपालको कुनै पनि उसमा बसेको नेवारसँग त्यो भाषा चाहिँ मिल्दैन अब हामी पनि जस्तै अब दोलखामा भयो तौथली भयो तौथलीमा पनि नेवारको बस्ती छ अब दोलखा र तौथलीको भाषा फेरि फरक छ तर नेवारै बोल्छन् त्यस्तो किसिमको छ अब समस्त रूपमा चाहिँ अब हामी चाहिँ नेवार हौ र मातृभाषा मेरो नेवार हो र नेवार हुनुमा मलाई गौरव छ भन्ने चाहिँ मलाई लाग्छ
अब यो भाषाको समन्वय कसरी हुन सक्छ जस्तो अब चलचित्र बनाउँदाखेरि काठमाडौँको नेवारी भाषामा बनाउँदाखेरि दोलखाको भाषा नेवार बोल्ने भाषाले चाहिँ बुझेन भने त्यो नेवारमा बनाएकोमा श्रोताहरू अथवा दर्शकहरूमा छटनी भएन
अब यस्तो छ बासुजी अब यो काठमाडौँमा बसेर बोल्ने नेवारहरूको चाहिँ संख्या बढी छ ज्यादै जस्तै अब भक्तपुर बनेपा धुलखेल र काठमाडौँको यी नेवारको यिनीहरूले बोल्ने नेवारको भाषामा कुनै त्यति भिन्नता देखिँदैन खालि बोल्ने ट्युनमा फरक छ त्यति भिन्नता छैन अब दोलखामा बोल्ने भाषा चाहिँ ज्यादै नै भिन्नता छ जस्तै अब एक दुईवटा म त अब उदाहरण म तपाईँलाई भन्छु अब दोलखाको यहाँको नेवारहरूले काठमाडौँको नेवारले नबुझ्लान् अब जस्तै तपाईँ कहाँ जाँदै हुनुहुन्छ छि गन झाइदी तेनाउ यहाँको नेवार समुदायले बोल्ने भाषा अब यसैलाई हाम्रो दोलखाली भाषाले बोल्नुपर्ने थमु किवी उही तेनगु ल आँखको दान परेर है छि गण झाइ तेनगु को ठ्याक्क दोलखा भाषाले थमु गिवी उही तेनगु ल बुझ्नै सकिँदैन है त्यस कारण दोलखाको आफ्नै एउटा सीमित एउटा संख्यामा बोलिन्छ र अब काठमाडौँ बोल्ने नेवारहरूको एउटा जमात एउटा संख्या धेरै ठुलो छ अब यही नेवारहरू जस्तै भन काठमाडौँ यता नेवार चाहिँ अब बिस्तार बिस्तार विभिन्न धरान धनकुटा डोटी हरेक ठाउँमा नेवार फैलिएका छन् नि अब तपाईँको अब भनौँ न अब धनकुटाको नेवारहरूले बोल्नु पर्यो भाषा चाहिँ राखेका छन् भाषा कस्तो भने पाजु निनी अजी है यति चाहिँ बोल्छन् तर उनीहरू नेवार भन्छन् तर नेवारी भाषा बोल्न सक्दैन तर बोल्छन् कस्तो बोल्छन् भने म तपाईँलाई उदाहरण दिन्छु म आफैले मैले भोगेको वो मनु घोडा के गौ हिरो के ढ्याटाको लडाइँछु कति फरक नेवार त नेवार हो होइन होइन अब मुलु धागो गनदु भन्छ भर्याङ्गे सुवल भन्छ किनभने त्यो बोल्ने संख्या जहाँ जहाँ कम हुँदै जान्छ नि जुन अर्को भाषाले त्यसलाई ठिकै हुन्छ डोमिनेट गर्छ अब अटोमेटिकली त्यो भाषा त बिस्तारै बोल्न छोड्दै जान्छ नि अब यही प्रकारले अब काठमाडौँ बस्ने नेवारहरूको समुदायले पनि आफ्नो अब फर्स्ट सेकेन्ड थर्ड जेनेरेसनदेखि त सबै त नेवार बोल्न छोड्छन् होला किनभने कलेज स्कुलमा हामी काठमाडौँ बस्ने नेवारहरूमा पनि छोराछोरीले अङ्ग्रेजी बोल्यो र नेपाली बोल्यो भने दङ्ग पर्छौँ अब पहिला जस्तो अघि के अरे मा भन्ने चलनै हराइसक्यो बा भन्ने चलनै हराइसक्यो अब ड्याडी मामीमा आइसक्यो भनेपछि त्यो भाषा त यसरी हराउँदै जान्छ कि त्यस कारण त्यो भाषालाई जोगाउने हो भने अहिलेदेखि नै अलिकति सचेत भएन भने त भाषा त जोगिँदैन जस्तै हाम्रो दुल्के भाषा अब यसलाई कसरी परिमार्जित गरेर यसलाई कसरी सबैले बोल्ने वातावरण कसरी बनाउने भनेर हाम्रा दुल्खा गुठी खलक नेवा खलक भन्ने एउटा छ अब त्यसले चाहिँ एउटा प्रयत्न गरिरहेछ हेरौँ अब कहाँसम्म त्यो सफल हुन्छ
हजुर अब हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ
हजुर
अमेरिकी भ्रमण तपाईँले अघि भन्नुभइहाल्नुभयो दोस्रो पटक हो
हजुर
दोस्रो पटकको भ्रमणमा अमेरिकामा यहाँको जीवनशैली कार्यशैली के कस्तो देख्नुभयो नेपालबाट सोच्याइ एउटा र यहाँ आएर चाहिँ देख्ने एउटा
हजुर अब अमेरिका मेरो दोस्रो भ्रमण हो अनि अमेरिका आउँदाखेरि मैले आफ्नो यहाँ जति मैले सद्भाव माया र ममता मैले यहाँ पाएँ त्यो मैले चाहिँ त्यहाँ धेरै पाएको छु र त्यही कारणले नै म यहाँ म एक हप्ता पन्ध्र दिन बस्छु भन्ने हिसाबले म आएको थिएँ आज करिब करिब दुई साढे दुई महिना जति म यहाँ घुमिरहेको छु विभिन्न स्टेटहरू घुमिसकेँ र विभिन्न स्टेटमा घुमेर मैले के पाएँ भने सबै नेपालीहरू आफ्नो देशप्रति ज्यादै चिन्तित छन् के छ के हुन्छ अब कसो हुन्छ भन्ने हिसाबमा उनीहरू चिन्तित छन् मैले एउटा चाहिँ के पाएँ भने नेपाल बाहिर बस्ने नेपालीहरूको राष्ट्रप्रतिको माया अपार देखेँ मैले र मैले देशको सीमा चाहिँ अरूले मिच्दाखेरि नेपालमा बस्ने नेपालीहरूको चित्त दुखेन नेपालभन्दा बाहिर बस्ने नेपालीहरूको चित्त दुखेको मैले भेटेँ र उनीहरू सबै गएर विरोधमा ज्ञापन पत्र पनि बुझाउन गएछन् र हाम्रो नेपालमा बस्ने र नेपालीहरूले त्यतिसम्म पनि गर्ने उनीहरूलाई फुर्सद भएन उनीहरू आफ्नै खिता तानी आफ्नै लडाइँ झगडामा मात्रै व्यस्त छन् त्यसकारण नेपालमा जस्तै म आएँ मलाई एउटा जाने एउटा स्रष्टाको रूपमा साथीभाइहरूले र एउटा जेस मदन दाई आउनुभयो भनेर मलाई अब मेरै यहीँ अलिक काठमाडौँ साथी हेम पाठकज्यूले अघि गरेर यति गरेर यति हो कि उहाँले तपाईँ आउनै पर्छ भनेर उहाँले मलाई टिकट समेत पठाइदिनु भयो र यहाँबाट सान फ्रान्सिस्को जाने समेत टिकट उहाँले गरिदिनु भयो ल आउनुहोस् भनेर यसरी एक हप्ता दुई हप्ता विदेशमा यसरी राख्न त गाह्रो हुन्छ नि एक दुई दिन त सतैले पाल्छन् होइन र तैपनि यो एउटा चाहिँ माया र ममता एउटा सद्भाव अपार यो चाहिँ माया बोकेर म फर्कँदैछु
एक प्रसङ्गमा आफ्नो लेखनको लागि अथवा नाटकको लागि कुनै सामग्री जुराउनु भयो त
यसबाट मेरो आफ्नो केही लेखन त म त्यति मैले सोचेको छैन तर यसको अब दुई महिना तिन महिना जुन मेरो अमेरिका भ्रमणको एउटा संस्मरण चाहिँ म लेख्छु लेखेर अब त्यति म लेख्ने मेरो हात त बसेको छैन म त्यो त्यो हिसाबमा चाहिँ छुइनँ म सधैँ अरूले लेखेका अरू स्रष्टाले लेखेका चिजहरू नाटकहरूलाई शब्दलाई कण्ठस्थ गरेर के अरे जीवन्त दिने मान्छे भएको हुनाले ज्ञान भर्ने मान्छे भएको हुनाले अब म तेरो लेख्ने त्यति हात त चल्दैन तर अमेरिकाको बारेमा म केही लेख्छु भन्ने ऊ छ अब जस्तै अब भनौँ न तपाईँ तपाईँसँग पनि मेरो अब भेट्ने अवसर यहीँ आएर पाएँ तपाईँका दुई तिनवटा के अरे कृतिहरू मैले त मैले पढ्ने अवसर पनि पाएँ अब तपाईँको अरू विधामा के कसो छ त्यो त मलाई थाहा भएन तर अब यो जस्तो भनौँ न यो किन अमेरिका भन्ने शीर्षकमा तपाईँले यो वासिङटन डिसीबाट निस्किने पत्रिकामा त तपाईको धारणाहरु अव्यक्त भएर छन् जस्तै सफल असफल यसले चाहिँ एउटा अहिलेको जेनेरेसनले अमेरिका प्रति राखेको धारणा र अमेरिकामा गएर के कति समस्यासँग जुध्नु पर्दो रहेछ र अमेरिका के हो भन्ने कुराहरू चाहिँ छर्लङ्ग गरेछ र पढ्नेकै लागि शिक्षा हासिलै गर्नको लागि मात्रै भए पनि नेपालै पनि त धेरै माथि छ नि शिक्षाको लागि तर यहाँ अवश्य पनि निश्चय पनि यहाँ पढ्नु पनि पढ्ने र आफ्नो जाने केही धन पनि आर्जन गर्ने भन्ने हिसाबको सबैको धारणा हुन्छ तर यो चाहिँ अलिकति जाने त्यस्तो कन्सेप्टलाई चाहिँ तपाईँले क्लियर गरिदिनुको लागि यो तपाईँको लेखहरू पढेँ सम्भवतः यो लेखलाई म नेपालको कुनै प्रतिष्ठित पत्रिकामा छपाउने कि भन्ने मैले सोध्या भन्छु त्यसको लागि तपाईँको अनुमति पनि म चाहन्छु र त्यस्तै एउटा अर्को एउटा कविता त्यो न्युयोर्कबाट निस्किने पत्रिका कहाँबाट हो त्यो त्यसमा एउटा कविता मैले पढ्या छु त्यो कविता पनि मैले कटिङ चाहिँ राखेको छु तर माथि छ अनि त्यो अर्को एउटा पत्रिकामा फेरि एउटा नेपाली राजनीतिकै र खच्चडहरू भनेर के खच्चडको लम्बर भनेर एउटा निबन्ध एउटा पढेँ त्यो निबन्धले पनि मलाई ज्यादै प्रभाव पार्यो है त्यसकारण त्यो कटिङ पनि मैले राखेको छु तर एउटै कुरो थियो भने मेरो यसपालिको अमेरिका भ्रमणको चाहिँ नेपालीहरूको देशप्रतिको समाजप्रति उनीहरूको धेरै नै राम्रो भेटेँ अनि अर्को कुरो मेरो एउटा चाहिँ अलिकति चित्त नबुझेको कुरो चाहिँ विदेशमा आफ्नो देश छोडेर आएपछि हामी सबै नेपाली भनेर हामी चिन्ने वातावरण र अवसर चाहिँ हुनुपर्ने यहाँ पनि जातीय यहाँ पनि विभिन्न राजनीतिक विभाजन र जातीय विभाजन सङ्घ सङ्गठन धेरै सङ्गठनहरू भएको मैले देखेर त्यो चाहिँ अलिकति मनमा मलाई पनि चिसो पोल्या छ त्यो चाहिँ अब मेरो मात्रै धारणा है व्यक्तिगत धारणा अरू त्यस्तो धारणा चाहिँ होइन
अनि यहाँ पनि बसेर बिचमा तपाईँको भएर बस्न चाहनेहरूको भावनालाई तपाईँले प्रतिनिधित्व गर्नुभएको छ
हजुर
यहाँ कतिपयको मान्छेहरूलाई पनि त्यस्तो चित्त बुझेको छैन त्यस्तो राजनीतिकरणहरू हामी माइनोरिटीमा छौँ यहाँ विदेशमा आएर
त्यसरी
चाहिँ दल र चाहिँ जातीयमा लाग्दाखेरि छन् माइनोरिटीमा जाने हामी बाटो
खोज्दैछौँ
त्यो चाहिँ वास्तवमा सही होइन तपाईँको विचारले हाम्रो कुरालाई प्रतिनिधित्व गर्छ भनौँ न अब हुनुहुन्थेन भइरहेछ दुःखको कुरा सायद कुनै दिन फेरि बन्नुहुन्छ कि त हेरौँ
है तर जातीय विभाजन र जातीय सङ्घ सङ्गठन बढ्ता बन्दै गयो भने हामी नेपालीको माइनोरिटी जाने घट्दै जान्छ र अरूले त्यहाँ चाहिँ विभिन्न किसिमको राजनीति हुन थाल्छ तर यहाँ राजनीति नगरिकन एउटा सामाजिक सोसियल काममा चाहिँ समर्पण हुने त्यस्तो वातावरण भयो भने राम्रो हुन्थ्यो भन्ने मेरो धारणा हो
हजुर यहाँको शुभकामना लागोस् यहाँ नेपाली विदेश सबै नेपालीहरूलाई र हामी पनि यसबाट शिक्षा लिन सकौँ र अघि नै भने जस्तै एउटा यहाँको रेडियोबाट धेरै मानिसहरूले नाटकबाट तपाईँको आवाज सुनिरहेछन्
होइन
फिल्ममा देखे रङ्गमञ्चमा देखे तपाईँलाई यस क्रममा चाहिँ नि आफूलाई मन परेको र बिर्सनै नसक्ने एउटा संवाद हाम्रो श्रोताहरूलाई सुनाइदिनुहुन्छ
अब यसमा चाहिँ एउटा अब सानो हाम्रो के अरे अहिले भर्खरै मात्रै अब रिलिज गरेर सकेको यो मदन कृष्ण हरिवंशजीको मदन बहादुर हरिबहादुर भन्ने त्यो टेलिफिल्मको त्यसमा चाहिँ एउटा सानो त्यो हुन त अब त्यसको बताउँदाखेरि पहिला मैले त्यसको अलिकति पृष्ठभूमि पनि भन्नुपर्ने हुन्छ त्यो मदन बहादुर र हरिबहादुर भन्ने क्यारेक्टरमा चाहिँ मेरो पशुपति बुढा भन्ने एउटा चरित्र थियो त्यो पशुपति बुढाको चाहिँ अलिकति गाउँ गाउँको अलि हुने खाने अनि छोराछोरीहरू सबै देश विदेशमा गएका प्रशस्त सम्पत्ति बुढो एक्लै श्रीमती नभएको अनि हरिबहादुर भन्ने क्यारेक्टर चाहिँ हरिवंशीले गर्नुभएको थियो त्यो चाहिँ गाउँघरको चाहिँ अलिकति फटा मतलब यसको ठगी प्रवृत्ति गर्ने अनि उसले चाहिँ त्यो पशुपति बुढा भन्ने त्यसको चाहिँ क्यारेक्टर बुझ्या हुनाले अनि यसबाट चाहिँ पैसा अलिकति झार्नु पर्यो भनेर उसले मलाई चाहिँ तरुणीहरू भ्याइदिने ऊ गर्ने ल बिहा गराइदिन्छु भनेर उसले मलाई ठग्ने गर्छ त्यसैको एउटा सम्वाद एउटा म भन्छु हुन्न
अब आप तब के रे हजुर बाबु हजुर बाबु मलाई त्यो 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 केटी चाहिँ हो चाहे मलाई राम्रो लाग्छ है अब त्यो तिमीलाई ब्याज दिने भने अब तिमीलाई म एक लाख दुई लाख त दिइहाल्छु नि दिन्छु त्यो त्यो केटीलाई त म यस्तो कसले राख्छु नि अब मेरो त्यत्रो सम्पत्ति छ छोरो पनि अमेरिकामा छ एउटा छोरा बुहारी क्यानाडामा छ अब त्यो सम्पत्ति कसलाई छ म उतालाई दिन्छु हुन्छ यो चाहिँ त्यसको एउटा संवाद अब त्यो रेडियोको चाहिँ अब त तपाईँहरूले धेरै सुन्नु भएको थियो छैन अब मलाई अब एक किसिमको रेडियो नाटक चाहिँ दसैँ तिहारमा चाहिँ रेडियो राहु नै भन्छन् त्यो हाँसो एउटा म पनि दिउँला है त त्यो चाहिँ यो धार्मिक नाटकहरूमा देवीसँगको युद्धको बेलाको संवाद हो के अरे यो चाहिँ दसैँको यो शुम्भ निशुम्भको भनौँ न महिषासुरको भनौँ न देवी तिमी यति राम्री छौ आऊ यो दानवराज महिषासुरको पटरानी भन अनि देवीले त्यहाँ के भन्छ नि मूर्ख दानव तैँले यो सोच्न कसरी सके त संग्राममा आएको छु ल मसँग संग्राम गर अनि महिषासुरले देवी तिम्रो यस्तो सुकमोल हातबाट यो संग्रामको कसरी आयो ल त ल
हजुर धन्यवाद एकचोटि हामीलाई फेरि पुरानो हामी नेपालै पुग्यो जस्तो लाग्यो कि रेडियो नाटक परिवारको दिउँसोको डेढ बजे
हजुर
र अब हामी अन्त्यमा आइसकेको छौँ यसमा तपाईँले आफ्नो कुराहरू त भन्ने केही छुटेका केही आफ्नो खसखस डटकमका श्रोताहरूलाई केही सन्देशको रूपमा भन्ने केही तपाईँको छ भने भनौँ न प्लिज
मैले त भने नि अब यो अमेरिकामा बस्ने सबै नेपालीहरू हामी एउटै के भने हाम्रो आफ्नो राष्ट्र आफ्नो कला संस्कृति यसलाई जहाँ जुनसुकै कुना गए पनि यसलाई छातीमा अमिट रूपमा राख्नुपर्छ र तपाईँहरू जुन ठाउँमा जहाँ बस्नु भए पनि तपाईँहरूको सफलताको म एकदम कामना गर्छु र राष्ट्र र देशलाई कहिले पनि नबिर्सौँ जय होस्
हस्त कलाकार तथा निर्देशक मदन दास श्रेष्ठज्यू तपाईँको अमूल्य समय र विचारको लागि खसखस डट कम यहाँ प्रति आभार व्यक्त गर्दै धन्यवाद भन्दै र अर्कोचोटि फेरि भेट्ने जमर्को गर्दै अहिलेलाई बिदा माग्दछौँ
हस् बासुजीले जुन यो अवसर दिनुभयो यसको लागि खसखस डट कमलाई मेरो धेरै धेरै धन्यवाद छ जय होस् नमस्कार।